नमस्कार, कार्यक्रम सिद्धार्थ संवादबाट यो कार्यक्रम सञ्चालक टीपी भुषालको विविध समसामयिक विषयवस्तुमा कुराकानी गरिने यो कार्यक्रममा आज हामी एउटा नयाँ विषय लिएर तपाईँमा आएका छौँ र आजको कुराकानीको लागि हामीसँग स्टुडियोमा हुनुहुन्छ साउथ एसिया इन्स्टिच्युट अफ एडभान्स स्टडिजका एक्जिक्युटिभ डाइरेक्टर हरि ढुङ्गाना. ढुङ्गाना सर, यहाँलाई स्वागत छ.
धन्यवाद.
जस्तो कि यो यति बेला यहाँ रूपन्देहीमा हुनुहुन्छ, म सर्वप्रथम यो यहाँको संस्थाले के गर्दैछ यो संस्थाको परिचयबाट म आजको यो कार्यक्रम सुरु गर्न चाहन्छु.
धन्यवाद भुषालजी. हामी साउथ एसिया इन्स्टिच्युट अफ एडभान्स स्टडिज भन्ने संस्था काठमाडौँमा रहेर विगत 4-5 वर्षदेखि नेपालको विभिन्न नीतिगत क्षेत्रहरूमा अध्ययन अनुसन्धान गर्दैछौँ. यसमा विशेष गरी नेपालको जलस्रोत विकास, नेपालको स्थानीय विकास, वातावरण संरक्षण, वन संरक्षण, कृषि लगायतका विषयहरूमा नेपाल अहिले राजनीतिक संक्रमणमा रहेको र अनि विकासका विभिन्न पक्षहरू पनि थाँतिरहेको र राम्रोसँग प्रगति हुन नसकिरहेको अवस्थामा कसरी अगाडि जान सकिन्छ, के कस्ता कठिनाइहरू छन्, आर्थिक विकास, वातावरण संरक्षणमा आइपरेका व्यवधानहरू के हुन्, यिनीहरूलाई राजनीतिक, आर्थिक र निजी क्षेत्र, सरकार, सामुदायिक क्षेत्रहरूले पनि कसरी सँगै मिलेर जान सक्छन् र कसरी कामहरू प्रभावकारी हुनसक्ने र देशको लोकतान्त्रिक प्रक्रिया समेत चाहिँ कसरी इम्प्रुभ हुनसक्छ भन्ने विषयमा हामी शोध कार्य, यसमा छलफल, बहस पनि गर्दै आइरहेका छौँ काठमाडौँमा. यससँगै भारत, बङ्गलादेश जस्ता देशहरूमा पनि विभिन्न जस्तो जलवायु परिवर्तन, विपद जस्ता कारणहरूले के कस्तो किसानहरूमा र अन्य सीमान्तकृत समुदायमा कस्तो प्रभाव परिरहेको छ र यसलाई यसबाट कृषक, सीमान्तकृत समुदायलाई कसरी बचाउन सहयोग गर्न सकिन्छ भन्ने विषयहरूमा पनि हामी अध्ययन अनुसन्धान गर्दैछौँ.
जस्तो यहाँले भन्नुभयो कि धेरै खालका पोलिसीबारे हामी अध्ययन गर्छौँ भन्नुभयो. यहाँले अध्ययन गर्दै गर्दाखेरि नेपालमा योजनाबद्ध विकासको सुरुवात भएको लामो धेरै वर्ष बितिसकेको अवस्था पनि छ र अहिले पनि हामीहरूका नीतिहरू ठोस नीति नहुँदाखेरि विकास भएन भन्ने छ. त्यो चाहे लोकल गभर्नेन्सको विषय होस्, चाहे एजुकेसन, फरेस्ट्री अथवा अरू हाइड्रो पावरका विषयमा, यहाँहरूको अध्ययनले के देखाउँछ कि नेपालको पोलिसी किन यस्तो विक छ अथवा कार्यान्वयन पक्ष फितलो हो?
यसमा मुख्य तिनवटा विषयहरू छन्. जस्तो नेपालमा सन् 1956 भने लगभग 2010 सालतिरबाट योजनाबद्ध विकासको सुरुवात भयो र अहिले हामी 13 योजनामा प्रवेश गरेका छौँ. नेपालमा अब नीतिहरू बनेका छन्, धेरै पटक राम्रो नीतिहरू पनि बने, तर यसको तिनवटा मुख्य महत्त्वपूर्ण पक्षहरू विचार गर्नुपर्ने हुन्छ. एउटा चाहिँ नेपाललाई चाहिने नीति के हो र नीति कसले परिभाषित गर्छ, राष्ट्रिय लक्ष्य के हो, देशको देशलाई चाहिने के हो, राष्ट्रिय स्वार्थ हाम्रो केमा छ भन्ने एउटा यसको रिप्रेजेन्टेसनको प्रश्न. कुन कुरा नेपालीहरूको लागि महत्त्वपूर्ण छ, कुन कुरामा राज्यले, नेपाल सरकारले, नेपालको बिजनेस कम्युनिटीले, कम्युनिटीले अनि अरू स्थानीय समुदायले पनि केमा लगानी गर्नुपर्छ, केमा प्रयासहरू केन्द्रित गर्नुपर्छ भन्ने एउटा चाहिँ रिप्रेजेन्टेसनको प्रश्न. अर्को कुरा चाहिँ इम्प्लिमेन्टेसनको कुरा छ. अर्को थुप्रै नीतिमा चाहिँ राम्रा राम्रा लक्ष्यहरू घोषित गरिएको छ, राखिएको छ, तर यसलाई कसरी कार्यान्वयन गर्ने, कार्यान्वयन गर्ने क्रममा केही महत्त्वपूर्ण पक्षहरू बनेर आउँछन्. जस्तो बजेट अभाइलेबल छ कि छैन, त्यसै गरी संस्थाहरू छ कि छैन. जस्तो अब अहिले स्थानीय निकायमा थुप्रै बजेट आइरहेको छ तर त्यहाँ संरचना छैन, त्यसबाट चाहिँ धेरै रकमहरू दुरुपयोग भएको रिपोर्टहरू आइरहेका छन्. त्यसरी यो इम्प्लिमेन्टेसन कसरी गर्ने, एउटा सरकार आफैले गर्ने कि निजी क्षेत्रलाई कन्ट्र्याक्ट आउट गर्ने, जस्तो बिडिङबाट गर्ने कि, यस्तो कुरा हुन्छ. अरू तेस्रो प्रश्न भनेको चाहिँ जवाफदेहिताको कुरा. अब कार्यान्वयनमा पनि हामी गयौँ, नीति पनि बनायौँ होइन, तर त्यो कार्यान्वयन राम्रोसँग सही ढङ्गले भयो कि भएन, त्यसमाथि प्रश्न गर्ने कसले हो? जस्तो अहिले स्थानीय निकायमा चुनाव नभएको 12 वर्ष भइसक्यो, त्यहाँ प्रतिनिधि विहीन अवस्था छ भने त्यसमा स्थानीय निकायले गरेको कामहरू, नगरपालिका क्षेत्रमा लगानी गरेको कुराहरू यो सही ढङ्गले भयो कि भएन, अनि त्यसलाई मोनिटर गर्ने कसले, इभ्यालुएसन गर्ने कसरी, र अनि यदि बदमासी भएको छ भने कारवाही गर्ने कसरी, यी कुराहरू, यो जवाफदेहिताको प्रश्न पनि स्पष्ट नभएसम्म हामी नीतिहरू
राम्रो अवस्था त्यति राम्रो छैन भन्न खोज्नु
भएको. अहिले मुख्य यो खास गरी नेपालको यो राजनैतिक ट्रान्जिसन जुन भनिएको छ, यो अवस्थामा चाहिँ जवाफदेहिता चाहिँ विशेष गरी कमजोर अवस्थामा रहेको छ. त्यसैले किनभने राज्य संरचनाहरू पनि कमजोर छन्, अनि अर्को कुरा संवैधानिक निकायहरू जस्तो अख्तियार रूपयोग अनुसन्धान आयोग, यिनीहरू पनि सक्रिय रूपले काम गर्न सकेको छैन र अब सबै ठाउँमा जान सकेको छैन. त्यसपछि उनीहरूले इस्युहरूलाई प्रायोरिटाइज गर्ने, कुन कुरामा बढी जोड दिएर अनुसन्धान गर्नुपर्ने हो, यसो यो काम चाहिँ सिस्टमेटिक हुन सकेको छैन।
तर यो अख्तियारको कुरा गर्दै गर्दा पछिल्लो समय जुन खालको एक्टिभिटी भइरहेको छ अख्तियारको, यसलाई चाहिँ
यो अहिले जुन सक्रियता देखिएको छ त्यसमा यसले कति कभर गर्छ भन्ने कुरा, जस्तो कुन कुन कुरालाई यसले हाइलाइट गरेको छ। जस्तो अब मान्छेहरूले के भन्दै आएका छन् भने तलको कर्मचारीहरूलाई बढी पेलिएर अनि माथिल्लो तहमा ठुलो ठुलो भ्रष्टाचारमा चाहिँ आँखा चिम्लिएको कुरा भन्ने एउटा प्रश्न छ। अर्को चाहिँ नीतिगत भ्रष्टाचार कुरा, जस्तो अब कुनै नेपालले नेपाल अब अहिले यो शान्ति प्राप्त भइसकेपछि ठुल्ठुला परियोजनाहरूको निर्माण होइन, परियोजनाहरूमा ठेक्कापट्टा गर्ने अनि ठुल्ठुलो बाटोहरू विस्तार गर्ने यस्तो कुराहरू भइरहेछ भने त्यसमा ठुलो रकम नेपाल सरकारबाट खर्च हुन्छ। तिनीहरूको बिडिङ प्रोसेसहरू के छ? किनभने हामी 2046 सालमा बहुदल आइसकेपछि त्यसपछिको सरकारहरूले उदारीकरणको नीति लियो। उदारीकरणको नीति अन्तर्गत निजी क्षेत्रलाई स्वागत गर्ने सरकारी नीति छ र त्यो सराहनीय छ। तर अब निजी क्षेत्रलाई सहभागी गराउँदाखेरि निजी क्षेत्रले कति राम्रो काम गरिरहेछ, उसले बाटो बनायो भने भत्किन्छ भत्किन्न, त्यो उसको हिस्ट्री के हो र उनीहरूको कामको पर्फर्मेन्स के हो र अनि बजार चाहिँ यो बिड गभर्नेन्स भन्छौँ हामी, यो बिड गभर्नेन्स चाहिँ सही रूपले भएको छ कि छैन। ब्याड बोइज र गुड बोइजहरू छुट्याउने व्यवस्था सरकारी निकायमा र हाम्रो एकाउन्टेबिलिटी स्ट्रक्चरमा अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छ कि छैन, यी प्रश्नहरू चाहिँ अब महत्त्वपूर्ण हुन्छ। विशेष गरी अब ठुल्ठुला परियोजना जस्तो 1 खरबभन्दा बढीका अब जलविद्युत परियोजनाहरूको प्रसङ्ग छ, अब ठुल्ठुलो बाटो प्रोजेक्टहरू आउनेवाला छ भने यी कुराहरूमा यो खास गरी निजी क्षेत्रलाई कसरी सरकारले रेगुलेट गर्ने हो भन्ने चाहिँ महत्त्वपूर्ण प्रश्न हुन्छ।
अब यो खास गरी पोलिसीको कुरा गर्दा यति बेला नेपालमा यो ऊर्जाको विषय बढी चासो र चर्चाको विषय बनेको छ र सँगसँगै यो अहिले लामो समयको अन्तरालपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुँदैछ र केही दिन अगाडि मात्रै विदेश मन्त्रीको भ्रमण सकिएको छ। यो बिचमा ऊर्जाको बारेमा बढी चर्चा भइरहेको छ र नेपालमा ऊर्जाको लागि पर्याप्त सम्भावना छन् भन्ने विभिन्न अध्ययनले पनि देखाएको अवस्था हो। हामीले यत्रो सम्भावना हुँदाहुँदै पनि ऊर्जाको क्षेत्रमा विकास किन गर्न सकेनौँ? के हाम्रो यो नीतिगत कमजोरी हो अथवा अरू कुनै कुराले गर्दा नहुन अथवा भएको होइन त्यो अवस्था?
धन्यवाद, यो साथै महत्त्वपूर्ण प्रश्न हो। नेपालमा जस्तो हामी सानै विद्यालय छँदादेखि सुनिआएको नेपाल अब जलविद्युतमा दोस्रो ठुलो शक्ति भनिन्थ्यो र नेपालको सुरुमा 83,000 मेगावाट क्यापासिटी छ भन्ने इस्टिमेटहरू थियो, तर अहिले पछि आएर 42,000 मेगावाटको चाहिँ सम्भाव्य छ भन्ने देखिएको छ। 42,000 मेगावाटमध्ये अहिले हाल चाहिँ इन्स्टल क्यापासिटी भन्छौँ, अहिलेको स्थापित क्षमता चाहिँ लगभग 700 मेगावाटको हाराहारीमा छ। त्यो वर्षायाममा चाहिँ 700 भन्दा केही कम उत्पादन हुन्छ र भारतबाट लगभग 150 मेगावाट चाहिँ आयात हुने गरेको छ। अब यत्रो 42,000 चाहिँ खास उत्पादन गर्नै सकिने अवस्था छ भने हामी दिनमा लगभग 18 घन्टाभन्दा बढी लोड सेडिङसम्म नेपालीहरूले सहनु परिरहेको छ, त्यो पनि नेपालको समग्र जनसङ्ख्याको केही हिस्साले मात्रै बिजुलीमा पहुँच रहेको छ। यो सन् 1990 नेपालमा बहुदलीय व्यवस्था आइसकेपछि त्यसपछिका सरकारहरूले ऊर्जा उत्पादन खास गरी जलविद्युत विकास चाहिँ निजीकरण गरियो र त्यसबाट त्यसको आशय के थियो भने सरकार आफैले उत्पादन गर्ने नभए निजी क्षेत्रले उसँग इन्सेन्टिभ हुन्छ, उसँग चाहिँ मोटिभेसन हुन्छ र उसले आफ्नो नाफा हेरेर अनि उत्पादन गरेर जनतालाई सेवा पुर्याउँछ भन्ने आशा गरिएको थियो। अब सन् 1992 जलविद्युत सम्बन्धी ऐन आयो, जलविद्युत सम्बन्धी पोलिसी पनि आयो र त्यसमा निजी क्षेत्रले कसरी उत्पादन गर्ने, वितरण गर्ने र भन्ने व्यवस्थाहरू छ। त्यसपछि चाहिँ जस्तो पहिलो सेटब्याक अरुण III सन् 1994 अरुण III ओल्ड ब्याङ्कको फन्डिङमा अरुण III बन्ने योजना थियो र त्यो सम्बन्धी वातावरणीय र सोसल कुराहरू र इकोनोमिक कुराहरू पनि कोही मान्छेले ब्याड इकोनोमिक्स भन्ने चलन पनि छ, थुप्रै समस्याहरू कारण ओल्ड ब्याङ्क फिर्ता भयो र त्यसपछि अनि माओवादी विद्रोह सुरु भएपछि पनि केही केही प्रोजेक्टहरू पक्कै आए तर धेरै प्रोजेक्टहरू आउन सकेन। अब पछि आएर सन् 2006 जुन वृहत शान्ति सम्झौता हो त्यसपछि चाहिँ बढी आशा जागेको छ र अहिले आएर अहिलेको जुन इनर्जी ग्याप छ नेपालसँग अहिले उपलब्ध विकल्पहरू चाहिँ एउटा जलविद्युत, अर्को चाहिँ डिजेलबाट ल्याउने र अरू सौर्य ऊर्जा विन्ड इनर्जी यिनीहरू छन्, तीमध्ये मुख्य चाहिँ जलविद्युत नै हो। अब अहिले भइरहेका परियोजनाहरूबाट अहिले सरकारले जुन लाइसेन्स दिएको छ कन्स्ट्रक्सन प्रोसेसमा गएको छन्, त्यसबाट चाहिँ सन् 2017 चाहिँ लोड सेडिङको धेरै हदसम्म कम हुने आशा गरिएको छ। तर मुख्य कुरा अहिले तपाईँले भनिहाल्नुभयो, जस्तो भारतका विदेश मन्त्री सुषमा स्वराज र अब मोदी प्रधानमन्त्री मोदी आउँदै हुनुहुन्छ, यसमा चाहिँ ऊर्जा व्यापार प्रमुख एजेन्डाको रूपमा रहेको छ। योसँग सम्बन्धित केही प्राविधिक पक्षहरू, केही राजनीतिक र आर्थिक पक्षहरू छन्। एउटा प्राविधिक पक्ष भनेपछि नेपालमा नेपालको पहाडको कुनै ठाउँहरूमा जस्तो जलविद्युत उत्पादन भयो भने त्यो कसरी एक्सपोर्ट गर्ने, त्यसलाई लैजाने कोरिडोर, त्यसलाई हाइवे जस्तो चाहिन्छ होइन, त्यो अहिलेसम्म बनेको छैन, केही बन्ने प्रक्रियामा पनि छन्। एउटा त्यो सेटल गर्नुपर्ने हुन्छ। अर्को चाहिँ व्यावहारिक समस्याहरू कस्तो देखिएको छ भने, जस्तो थुप्रै तिनवटा भारतीय कम्पनीहरूले नेपालको ठुल्ठुलो तिनवटा परियोजनाहरूमा कन्ट्र्याक्टिङ पाएका छन्। एउटा चाहिँ अप्पर कर्णाली, एउटा अप्पर मर्स्याङदी र अरुण थर्ड, यो तिनवटा परियोजना खास गरी भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा चाहिँ यो तिनवटा प्रोजेक्टहरू कसरी अगाडि बढाउने भन्नेमा सम्झौताहरू हुने, एक किसिमको बिडिङ त भइसकेको छ, तर त्यसलाई अझ पोलिटिकल्ली पुस गर्न पुस हुन सकेको थिएन। जस्तो अरू तेस्रोमा पनि किराँत मुक्ति मोर्चा लगायतका स्थानीय समुदायहरूको पनि धेरै विरोध आएर त्यहाँ कन्स्ट्रक्सन सर्वेको कामहरू नै रोकिएको भन्ने समाचार आएको छ। लमजुङमा पनि सन् 2009 माओवादी अन्तर्गत रहेको तमुवान मुक्ति मोर्चाले केही व्यवधानहरू खडा गरेको थियो, तर अहिले आएर जिल्ला स्थित सम्बन्धित पार्टीका मान्छेहरू, जिल्ला सिडिओकारले लगायत जिल्लाका राजनीतिक दलहरू समेत मिलेर यसमा यो परियोजनाहरू अगाडि बढ्नुपर्छ र स्थानीय सरकारहरू पनि सम्बोधन हुनुपर्छ भन्नेमा सहमति जस्तो भएको छ। त्यसैले समग्र रूपमा अहिले सकारात्मक वातावरण बनेको र नेपालको जुन जलविद्युतको सम्भावना हो त्यसलाई हार्नेस गर्ने, त्यसमा मतलब त्यसलाई हासिल गर्ने सम्भावनातिर हामी जाँदैछौँ।
जस्तो कि हिजो मात्रै बसेको तीन दलको बैठकले पनि यो विद्युत सम्झौता गर्ने र त्यसलाई अगाडि बढाउनको लागि एउटा कार्यदल गठन गरेर आम सहमति खोज्ने प्रयत्न गरेको छ। हामीले यो पोलिसीकै कुरा गर्दाखेरि विद्युत बाहेक हामीले अहिले यो भ्रमणको क्रममा भारतसँग अपेक्षा गर्न सक्ने अरू विषय के हुन सक्छन्?
अब सामान्यतया नेपालमा जनमानसमा के आशा देखिन्छ भने, कुनै पनि अर्को देशले नेपाललाई निशुल्क गिफ्ट उपहारको रूपमा देला, यो मगन्ते सोचाइ छ। तर यो अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले हेर्दाखेरि आफ्नो आफ्नो स्वार्थमा काम गर्ने हो। नेपाल सरकारले नेपाली जनताको स्वार्थमा काम गर्नुपर्छ, भारत सरकार भारतको प्रधानमन्त्रीले भारतीय जनताको स्वार्थमा काम गर्नुपर्छ, त्यो चाहिँ आधारभूत कुरा हो, त्यो बुझ्नु जरुरी छ। भारतसँग पैसा बढी भएर यहाँ दान दिन आउने होइन, भारतले आफ्नो स्वार्थ अनुकूल परियोजनाहरूमा यहाँ लगानी गर्छ र केही केही च्यारिटेबल केही केही त्यो दान दातव्यको कुरा होला, तर त्यो सानो स्केलमा हुनसक्छ। त्यसैले जस्तो पहिला यो भनौँ यो भैरवबाट पोखरा जाने सिद्धार्थ राजमार्गहरू बनाउने क्रममा पनि भारतीय सामानहरू नेपालको बजारमा पुर्याउने भन्ने आशय थियो। त्यसैले भारतको आफ्नो स्वार्थ रहन्छ र स्वार्थ हुनु जायज पनि हो, आफ्नो आफ्नो देशका आफ्नो आफ्नो स्वार्थ हुन्छन् र त्यो स्वार्थ छन् भन्ने स्वीकार्नुपर्छ। र नेपालीहरूले पनि भारतको पनि स्वार्थ छ, हाम्रो पनि स्वार्थ छ, ती दुइटाको साझा स्वार्थ के हो त्यो कुरा विचार गरेर छलफल गर्नु बुद्धिमानी पूर्ण होला जस्तो मलाई लाग्छ।
तर नेपालमा कस्तो भने कतिपय सन्दर्भमा चाहिँ अलिक बढी चर्को नारा अथवा भारत विरोधी दृष्टिकोण अगाडि सार्यो भनेदेखि त्यो राष्ट्रियता हुने भने जस्तो कुराहरू बाहिर आउने र त्यसले चाहिँ जस्तो अहिले पनि कतिपय रनिङ ठुला योजनाहरू पनि सही ढङ्गले सञ्चालन नसकेको अवस्था चाहिँ छ। यसलाई अन्त्य गरेर खास गरी अघि यहाँले भने जस्तै गरेर त्यो एउटा मात्र इन्ट्रेस्टमा हुँदैन, उसको पनि आफ्नो इन्ट्रेस्ट हुन्छ र हामीले चाहिँ आफ्नो इन्ट्रेस्ट आफ्नो जनता र देशप्रति कति लाभकारी त्यो योजना हुनसक्छ अथवा सम्झौता हुनसक्छ भन्ने कुरा हो। त्यो गर्नको लागि पोलिटिकल पार्टीहरूको भूमिका चाहिँ के देख्नुहुन्छ?
यसमा मुख्यतया नेपालको नेपालको राष्ट्रवादको प्रश्न लामो समयदेखि अब उल्झिरहेकै समस्या छ। अब विशेष गरी सन् 1970 भारतले सिक्किमलाई विलय गरेपछि नेपालमा पनि अलिकति त्रास बढेको थियो। बिपी कोइराला पनि भारतबाट नेपालमा राजासँग घाँटी मिलाएर मिलाउँछु भन्ने आशयका साथ नेपालको राष्ट्रियता खतरामा पर्छ कि भन्ने र अनि नेपालको राष्ट्रियता जोगाउन चाहिँ यहीँका शक्तिहरू मिल्नुपर्छ भन्ने आशय उहाँको थियो। त्यसैले मुख्य कुरा त हामी नेपालको स्वार्थ के हो, हामी नेपालीलाई के चाहिएको, हाम्रो किसानलाई, हाम्रो उद्योगपतिहरूलाई, हाम्रो बजारलाई, हाम्रो व्यापारीहरूलाई र हाम्रो सम्पूर्ण समुदायलाई, सम्पूर्ण नेपाल एज अ नेसन, एज अ राष्ट्रको रूपमा हाम्रो स्वार्थ के हो भन्ने चाहिँ मुख्य कुरा हो। त्यसैले अन्तर्राष्ट्रिय सम्बन्ध भनेको इट इज एन एक्सटेन्सन अफ डोमेस्टिक पोलिसी भन्ने गरिन्छ अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूले। अन्तर्राष्ट्रिय सम्बन्ध भनेको छुट्टै, परराष्ट्र सम्बन्ध भनेको छुट्टै विषय होइन कि, नेपालको राष्ट्रिय नीतिको एउटा अभिन्न अङ्ग हो। त्यो भएर राष्ट्रिय नीति के हो, हामीलाई भारतसँगको स्वार्थ कुन कुन पक्षहरूमा छ, जस्तो यही रूपन्देहीको कुरा गर्नु छ भने, जस्तो मर्चावर क्षेत्र कहिलेकाहीँ डुबानमा पर्ने, तिनीहरूको उता इम्ब्याङ्कमेन्ट भएर यहाँ कठिनाइ परिरहेको अवस्था, जस्तो भारतमा कृषिमा सब्सिडी सहुलियतहरू दिएको हुनाले यहाँको किसानहरूले मलमा, बिउमा, बिजुलीमा सहुलियत नपाएको हुनाले यहाँ कम्पिटिसन गर्न नसकेको अवस्थाहरू छ। त्यसमा नेपालका पनि विभिन्न समुदायहरू एउटै नीतिबाट विभिन्न समुदायलाई विभिन्न विभिन्न प्रभाव पर्छ होइन। अब भारतमा बढी इन्सेक्टिसाइड युज गर्यो गरेन होइन, त्यहाँबाट माछाहरू ल्याउँदा कसरी ल्याउँछ, यहाँको माछा पालक छपिएका किसानहरूलाई के प्रभाव पर्छ भन्ने जस्ता थुप्रै डिटेल कुराहरू हुन्छन् र यी सबै कुरामा सरकारले ध्यान दिनुपर्छ।